नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। साथमा छौं यशोदा अधिकारी र श्रेया नेपाल। आज मिति 2078 साल माघ 10 गते सोमबार माघ कृष्ण सप्तमी तिथि। तदनुसार सन् 2022 जनवरी 24 तारीक नेपाल सम्बत 1142।
स्थानीय तह निर्वाचनको परामर्श संविधान बमोजिम ऐन संशोधन गर्ने नगर्ने बारे सुझाव, तिनै तहका निर्वाचन शान्तिपूर्ण हुने प्रधानमन्त्रीको भनाई लगायतका प्रसंगलाई आजका राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा छापेका छन्। गोर्खा पत्र दैनिकबाट कार्यक्रमको शुरूआत गर्दैछौं। शुरू गरौं तिनै तहका निर्वाचन शान्तिपूर्ण हुनेछ प्रम शीर्षकको गोर्खा पत्रको मुख्य समाचारबाट। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र हुने तीन तहका निर्वाचन शान्तिपूर्ण निष्पक्ष र स्वतन्त्र हुने बताउनु भएको छ। सशस्त्र प्रहरी बलको 21 स्थापना दिवसको अवसरमा आइतबार उहाँले तीनै तहका निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सरकार लागि परेको बताउनुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, सरकारको यो निर्वाचन अभियानलाई सफल पार्न सशस्त्र प्रहरीको अहम भूमिका छ। सशस्त्र प्रहरी संगठनप्रति आम नागरिकको भरोसा पनि रहेको छ। नागरिकको जीवधनको सुरक्षा र मुलुकमा शान्ति अमन चयन कायम गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति गरी जीवधनको रक्षाका लागि अहोरात र खटेर काम गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो। सशस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षा अमन चयनमा महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनमा अझै सशस्त्र ढंगले काम गरोस् भन्ने जन अपेक्षा रहेको छ। सशस्त्र प्रहरी सहित सबै सुरक्षा निकायले प्रभावकारी रूपमा काम गर्न जरूरी छ, उहाँले भन्नुभयो। आम नागरिकको स्वतन्त्र र शान्तिपूर्ण तरिकाले बाँच्न पाउने अधिकारको रक्षाका लागि सरकारका सबै अंग लाग्नुपर्ने बताउनुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, सुरक्षाको अनुभूति सर्वसाधारणले गर्न सक्नुपर्छ, त्यसका लागि सबै सुरक्षा निकाय उत्तिकै जिम्मेवार हुनुपर्छ। पत्र दैनिकले मुख्य खबर बनाएको छ।
निर्वाचन धकेल्दै सरकार असोजपछि स्थानीय निर्वाचन गर्ने गरी कानून संशोधनको तयारी, राजधानी दैनिकले मुख्य खबर छापेको छ। सरकारले संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी कानून बाँझिएको भन्दै कानून संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ। स्थानीय तहको निर्वाचन पहिले कि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पहिले गर्ने भन्ने विषयमा सत्तारूढ़ गठबन्धनभित्र विवाद रहँदै आइरहेका बेला गठबन्धन आबद्ध दल तथा कानूनविदबीच आइतबार छलफल भएको थियो। छलफलमा कानून व्यवसायहरूले संविधानसँग बाँझिएका कानून संशोधन गर्न सरकार आबद्ध दलहरूलाई सुझाएका हुन्। कानून व्यवसायहरूका सो सुझाव अनुसार सरकार संविधानसँग बाजिएका निर्वाचन कानून संशोधन गरेर अघि बढ़न तयार रहेको देखिएको हो। सरकारले यो प्रक्रियाबाट अघि बढ़े 2079 असोजपछि मात्रै स्थानीय तहको निर्वाचन हुनेछ। कानून व्यवसायहरूसँगको छलफलपछि सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानसँग बाजिएका कानून संशोधन गरेर अघि बढ़न सुझाव आएको जानकारी दिनुभयो। स्थानीय तह निर्वाचन ऐन 2073 दफा 3 र संविधानको धारा 225 उल्लेखित स्थानीय तह सम्बन्धी व्यवस्था बाँझिएका छन्। संविधानको धारा 1 बमोजिम संविधानसँग बाँझिएका कानून अमान्य हुन्छन् भन्ने कुरा आएको छ। छलफलमा संविधानसँग बाँझिएका कानून संशोधन गर्न सुझाव आएको छ, सरकारका प्रवक्ता कार्कीले भन्नुभयो। यसैबीच निर्वाचन आयोगले भने संविधान र कानून हेरेर स्थानीय तहको निर्वाचनका लागि सरकार समक्ष मिति प्रस्ताव गरिएको भन्दै कुनै पनि कानून आयोगले संशोधन नगर्ने बताएको छ। निर्वाचन आयोगका एक आयुक्तले केही कानून व्यवसायहरूले संविधान र निर्वाचन कानून बाँझिएको भन्दै कानून संशोधन गर्न सुझाएको सुनेको तर आयोग त्यसतर्फ नलाग्ने बताउनुभयो। आयोगको जनप्रतिनिधि जन्माउने थलो हो, जनप्रतिनिधि विहीन बनाउने थलो होइन। आयोगले निर्वाचनका लागि सरकारसँग मिति प्रस्ताव गरिसकेको छ। कानून संशोधन गर्ने हाम्रो काम होइन, निर्वाचन गर्ने हाम्रो दायित्व हो। कानून आयोग कुनै पनि कानून संशोधन गर्दैन, त्यो पक्षमा आयोग छैन, निर्वाचन आयोगका एक आयुक्तले भने। निर्वाचन धकेल्दै सरकार असोजपछि स्थानीय निर्वाचन गर्ने गरी कानून संशोधनको तयारी, राजधानी दैनिकको मुख्य खबर हो।
सत्ता गठबन्धन स्थानीय तह निर्वाचन पहिले कि संघको भनेर अल्म लिएको छ। यसलाई प्रमुख प्रतिपक्षी एमाले सरकार स्थानीय निर्वाचनबाट भाग्न खोजेको भनेर टिप्पणी गरेको छ। नेपालको संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पना नै गरेको छैन। स्थानीय तहहरू जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा नजिकको सरकारको भूमिकामा छन्। अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रेस विज्ञप्ति मार्फत सोधेका छन्। तर सरकार यो निर्वाचन किन चाहेको छैन? सत्ता गठबन्धनले नै संविधानको बुँदा लत्याउन खोजेको आरोप अध्यक्ष ओलीले लगाउनु भएको छ। कानूनको अज्ञानता वा अनभिज्ञता क्षम्य हुँदैन। यो कानूनी राज्यमा लागू हुने आधारभूत मान्यता वा सिद्धान्त नै हो, ओलीले भन्नुभएको छ। सामान्य नागरिकले पनि ख्याल गर्नुपर्ने यो सिद्धान्तलाई प्रतिपक्षी दलले सत्तारूढ़ दलका प्रमुख र सरकारलाई सम्झाउनुपर्ने अवस्था आएको छ। ओलीले 15 बुँदे प्रेस वक्तव्यमा समयमै स्थानीय निर्वाचन किन आवश्यक छ भन्ने बारे उल्लेख गर्नुभएको छ। जनतालाई सेवा प्रदान गर्ने आधारभूत निकाय नै स्थानीय तह रहेको वक्तव्यमा जनाइएको छ। यी निकायलाई रिक्त राख्नु भनेको जनतालाई सेवा सुविधाबाट वञ्चित गर्नु र जनताको अधिकार कुण्ठित पार्नु भएको एमालेको ठहर रहेको छ। स्थानीय तहको यसै महत्वलाई ध्यानमा राखेर नेपालको संविधानले जुनसुकै अवस्थामा पनि विघटन नहुने गरी 5 वर्ष कार्यकाल सहितको स्थानीय तहको व्यवस्था गरेको हो र स्थानीय तह निर्वाचनै 2073 कार्यकाल सकिनु 2 महिना अगावै निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको ओलीले सम्झाउनु भएको छ। निर्वाचन आयोगले समेत यस विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराउँदा सरकार कता बहकिएको छ। आयोगले 69 वैशाख 14 स्थानीय निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सिफारिश गरेको छ। आयोगको ताकेता र संविधान एवं कानूनको स्पष्ट व्यवस्थालाई व्यवस्था गर्दै गठबन्धनका कतिपय नेताले निर्वाचन पर धकेल्ने प्रपञ्च गरिरहेको एमालेको आरोप रहेको छ। स्थानीय निर्वाचनबाट भाग्दैछ सरकार एमाले शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ।
पूर्वस्थायी समितिबाट काम चलाउँदै माओवादी, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नेकपा माओवादी केन्द्रको महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्वस्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्वस्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्वस्थायी समितिका सदस्य मात्र सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारी चयन नहुँदा स्थायी समिति र पोलिट ब्यूरो गठन हुन सकेको छैन। पुस 11 एक साता लगाएर भएको महाधिवेशन केन्द्रीय कमिटी चयन बाहेक पदाधिकारी, स्थायी कमिटी, पोलिट ब्यूरो चयन नगरी सकिएको थियो। अहिले स्थायी समिति बनेको छैन। पदाधिकारीहरू चयन नहुँदासम्म पूर्व संरचनामा रहेको स्थायी समितिकै बैठकबाट निर्णय हुन थालेको छ। एक पूर्व स्थायी समिति सदस्यले भने कसका लागि रोकिएको, किन रोकिएको भन्ने पनि जानकारी छैन। पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
अधिकांश संक्रमितमा ओमिक्रोन शीर्षकमा आज गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। नेपालमा कोरोना संक्रमित भएका मध्ये 88% ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। यो तथ्यसँगै नेपालमा ओमिक्रोन संक्रमण तीव्र गतिमा फैलिएको पाइएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जीन सिक्वेन्सिङमा 88% कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन रहेको पुष्टि भएको हो। यसअघि पुष महिनाभरि अध्ययन गरी जीन सिक्वेन्सिङ गर्दा 27 ओमिक्रोन भेरिएन्ट देखिएको थियो भने त्यसअघि 3 विदेशीलाई ओमिक्रोन पुष्टि भएको थियो। कोरोनाबारे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले संक्रमित मध्ये 32 जीन सिक्वेन्सिङ गर्दा 28 ओमिक्रोन भेरिएन्ट पुष्टि भएको बताउनुभयो। उहाँले बाँकी 4 डेल्टा भेरिएन्ट रहेको जानकारी दिनुभयो। अघिल्लो दिनको तुलनामा कोरोना संक्रमितको संख्या पनि घटेको छ। मन्त्रालयका अनुसार पछिल्लो 24 देशभर 6,462 कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा थप 1,416 निको भएका छन्। पीसीआर र एन्टीजेन गरी 17,437 नमूना परीक्षण गर्दा 6,462 कोरोना पुष्टि भएको हो। आइतबार थप 4 संक्रमितको मृत्यु भएको छ। यसैबीच टेकु स्थित शुक्रराज सरुवा रोग अस्पतालका 50 भन्दा बढ़ी चिकित्सक नर्स स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण पुष्टि भएपछि नियमित लगाइँदै आएको खोप माघ 16 गतेसम्मका लागि स्थगित गरिएको निर्देशक मनिषा रावलले बताउनुभयो। गोर्खापत्रको अग्रपृष्ठको प्रसंग हो यो।
ज्वरो र दुखाई नियन्त्रणमा उपयोग हुने सिटामोल गण्डकी प्रदेशभरि नै पाउन छाडिएको औषधि व्यवसायीले बताएका छन्। व्यवसायका अनुसार शुद्ध सिटामोल अभाव छ, तर सिटामोल मिसिएको औषधि भने पर्याप्त पाइएको छ। सिटामोल मिश्रित औषधि पर्याप्त पाइने भएकाले नआतिन व्यवसायले आग्रह गरेका छन्। औषधि व्यवसायले थोकमा अहिले सिटामोल पाएका छैनन्, मौजदात सिटामोल मात्र बिक्री गर्दै आएका छन्। मौजदात सकिएको खण्डमा सिटामोल नपाउने अवस्था रहेको उनीहरूको भनाइ छ। बुद्ध चोकस्थित मेडिकेयर फर्माका संचालक विष्णु भण्डारीले सिटामोल पाउन कठिन हुन थालेको बताउनुभयो। व्यवसायले थोकमा सिटामोल किन्न पाएका छैनन्, मौजदातबाट अहिले काम चलाएका हौ। भण्डारीले भन्नुभयो, थोकमा किन्न नपाएपछि अभाव हुने पक्का हो। भण्डारीले अहिले आफ्नो फार्मेसीमा बढ़ीमा 25 पाता मात्र सिटामोल मौजदात रहेको बताउनुभयो। बजारमा अभाव छ भन्ने सुनेपछि एकैजनाले 10 पत्ता सिटामोल किन्न खोज्छन्। अहिले मैले एकजनालाई एक पत्ता भन्दा बढ़ी दिएको छैन। उहाँले भन्नुभयो, 10 पत्ता मौजदात गर्न जरूरी छैन, उपभोक्ता हताश भएको मात्र हो। औषधि व्यवसायीले 2 सातादेखि थोकमा सिटामोल किन्न नपाएको उहाँले बताउनुभयो। हामीसँग रहेसम्म बिक्री गर्ने हो, नभएमा हामीले पनि दिन सक्दैनौ। उहाँले भन्नुभयो, शुद्ध सिटामोल बजारमा खुद्रामा केही ठाउँमा मात्र पाइने उहाँले बताउनुभयो। उहाँका अनुसार शुद्ध सिटामोलको मूल्य प्रति ट्याब्लेट 1 रूपियाँ पर्छ। सिटामोल मिश्रित अरू औषधि खाँदा महँगो पर्छ। उहाँले भन्नुभयो, अहिले नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले पनि शुद्ध सिटामोल चाहे अनुसार पाउन छाडेको बताउनुभयो। कोरोना छ्यापछ्याप्ती हुँदा सिटामोल अभाव नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
जोर बिजोरले सार्वजनिक यातायातमा झनै भीड़ शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा झनै भीड़ बढ़ेको छ। विश्वभरि महामारीको रूप लिएको COVID-19 नयाँ भेरिएन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भीड़भाड़ कम गर्न भन्दै उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। जोर बिजोर प्रणालीले सार्वजनिक यातायातमा झन भीड़ बढ़ेको यातायात व्यवसायी तथा यात्रुहरू बताउँछन्। सामान्यतया दिउँसोको समयमा भीड़भाड़ नदेखिए पनि बिहान कार्यालय समय र साँझको समयमा सार्वजनिक यातायातमा यात्रुहरूको चाप धेरै देखिएको छ। सीट क्षमता भन्दा बढ़ी यात्रु राखेकामा कार्यवाही हुने भएकाले व्यवसायीले ट्राफिकको उपस्थिति न्यून नरहने ठाउँमा सीट क्षमता भन्दा बढ़ी यात्रु राखे पनि ट्राफिक प्रहरीको उपस्थिति हुने मुख्य सड़कमा भने कार्यवाहीको डरले सीट क्षमता भन्दा बढ़ी यात्रु नराखेपछि यात्रुहरूले लामो समय सार्वजनिक बस कुरेर बसेको समेत पाइएको छ। राजधानीको अग्रपृष्ठको प्रसंग हो यो।
स्वास्थ्यकर्मीमा संक्रमण फैलिएपछि ठूला अस्पतालमा स्वास्थ्य सेवा प्रभावित। टिचिङमा 3 वार्ड बन्द। वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा। टेकुमा खोप कार्यक्रम रोकियो। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। डाक्टर लगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ। एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गराए केही अस्पतालले वार्डहरू गाभेर स्वास्थ्यकर्मीलाई डबल ड्यूटीमा खटाएर सेवा दिइरहेका छन्। स्वास्थ्यकर्मी र कर्मचारी गरी 500 भन्दा बढ़ी संक्रमित भएको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नन कोविड कोरोना बाहेक रोगको उपचार हुने उपचारका 3 वार्ड बन्द गरिएका छन्। अस्पताल प्रशासनका अनुसार श्वास प्रश्वास, स्नायु प्रणाली र पुरूष शल्य चिकित्सा सम्बन्धी वार्ड बन्द गरिएको हो। ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका अस्पतालमा स्वास्थ्यकर्मीले डबल ड्यूटी गरेर बिरामीको सेवा गरिरहेका छन्। सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका प्रवक्ता डाक्टर प्रवीण नेपाल उपलब्ध स्वास्थ्यकर्मीले जिम्मेवारी वहन गर्नुको विकल्प नभएको बताउनुहुन्छ। स्वास्थ्यकर्मी एकपछि अर्को संक्रमित हुन थालेपछि उपलब्धहरूले नै दोब्बर समय काममा खटिनु परेको छ। दोहोरो ड्यूटी गरेकाहरूलाई अस्पतालमै बस्ने व्यवस्था गरेको छौं उहाँले भन्नुभयो। टिचिङमा श्वास प्रश्वास, स्नायु प्रणाली र पुरूष शल्य चिकित्सा सम्बन्धी वार्ड बन्द गरिएको छ। 300 नर्सिङ स्टाफ, 100 डाक्टर र अन्य कर्मचारीलाई संक्रमण भएकोमा अहिले पनि 250 संक्रमित रहेका छन्। 256 स्वास्थ्यकर्मी संक्रमित भएको वीर अस्पतालले बिरामीको चाप कम भएका वार्डलाई एकै ठाउँमा गाभेर सेवा दिन थालेको छ। नेपाल प्रहरी अस्पतालले बिरामीको चाप कम भएका दुई तीनवटा वार्ड एकै ठाउँमा गाभेर सेवा दिन थालेको छ भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा 50 भन्दा बढ़ी स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि 7 दिनका लागि खोप कार्यक्रम रोकिएको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईं यति बेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी प्रसंग। कान्तिपुर दैनिकले अग्रपृष्ठमा सड़कको खाल्टो गैंडालाई पासो शीर्षकमा खबर बनाएको छ। सड़क फराकिलो बनाउन खनेर राखेको खाल्टोमा परि आइतबार दिउँसो एउटा गैंडा मारिएको छ। पूर्व पश्चिम राजमार्गको भरतपुर गोन्द्राङ खण्डलाई 6 लेन बनाउन खनिएको खाल्टो नपुर्दा त्यसमा परेर करिब 11 वर्षको भाले गैंडा मारिएको हो। गैंडा ठ्याक्कै नालामा परेको भने होइन, नाला त फराकिलो छ। नालाको पर्खाल ढलानका लागि फलेकहरू राख्न मिल्ने बनाउन आडमा कुलो जस्तो अर्को खाल्टो खनिएको थियो, त्यसैमा परेको हो। भरतपुर डिभिजन सड़क कार्यालयका इन्जिनियर शिव खनालले भने सड़क सीमादेखि दक्षिण परेको हुनाले घटना भएको ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्छ। एक साता अघि नै नाला ढलानको काम सकिएको थियो तर ठेकेदारले खाल्टो नपुरी छाडेका थिए। पुलचोकदेखि गोन्द्राङसम्म 6 किलोमिटर सड़कलाई 6 लेन फराकिलो बनाउन गत वर्षको कार्तिकमा काम शुरू गरेको हो। विस्तार हुने सड़कको 30 मिटर जति भाग बरण्डा भर जंगल क्षेत्रमा पर्छ। यो वन्य जन्तुको ओहोर दोहोर भइरहने क्षेत्र हो। काम सकिएकै रहेछ। त्यो कुलो जस्तो खाल्टो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले भने बरण्डा भारबाट क्षेत्रको संवेदनशील अवस्थालाई बुझेर त्यही अनुसार निर्माणको काम गर्नुपर्ने थियो, त्यसो नभएको पाइयो। सड़कको खाल्टो गैंडालाई पासो कान्तिपुरको अग्रपृष्ठको प्रसंग हो यो।
स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकार भन्दा ठूलो हुने देखिएको छ। चालू आर्थिक वर्ष 2078-79 मुलुकको कुल बजेट 16,32,83 करोड़ रूपियाँको छ। 6 महिनामै व्यापार घाटा करिब 9 खर्ब रूपियाँ पुगेको छ। यसरी हेर्दा एक वर्ष 12 महिनामा व्यापार घाटा करिब 18 खर्ब रूपियाँ पुग्ने देखिन्छ। यो मुलुकको बजेटको आकार भन्दा ठूलो हो। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुष मसान्तसम्म 6 महिनाको अवधिमा व्यापार घाटा 8,80,000,000,000 पुगेको छ। पोहोर सोही अवधिमा व्यापार घाटा 6 खर्ब रूपियाँ थियो। बजेटको आकार भन्दा व्यापार घाटा बढी नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो।
अर्थोडक्स चियाको निर्यात लागत तेब्बर बढ़ो शीर्षकमा कारोबारले मुख्य खबर बनाएको छ। COVID-19 भाइरसको महामारीका कारण अर्थोडक्स चियाको निर्यात लागत 3 गुणाले बढ़ेको छ। महामारी यता विदेशी ढुवानी कम्पनीले अस्वाभाविक रूपमा मूल्य बढ़ाउँदा निर्यात खर्च तेब्बरले बढ़ेको हो। झापाको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डाक्टर एकनारायण चापागाईका अनुसार महामारी अघि 15,000 किलो चिया रसिया निर्यात गर्दा $5,000 खर्च हुन्थ्यो। अहिले सोही परिणामको चिया निर्यातमा $15,000 खर्च हुन थालेको छ। उनले कारोबार दैनिकसँग भने मूल्य वृद्धि अघि 1 किलो अर्थोडक्स चियाको ढुवानी 40 रूपियाँ थियो, अहिले प्रति किलो 115 रूपियाँ पुगेको छ। चापागाईका अनुसार महामारीपछि भारत श्रीलंकाले युरोपियन मुलुकबाट हुँदै आएको आयातलाई घटाएका छन्। ती देशले ढुवानीका लागि प्रयोग गर्ने कन्टेनर युरोपियन मुलुकमा नै थुप्रिएपछि चिया ढुवानीका लागि मात्र युरोपियन मुलुकबाट कन्टेनर ल्याउनु पर्दा खर्च ह्वात्तै बढ़ेको उहाँले बताउनुभयो। कारोबार दैनिकले मुख्य खबर छापेको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले एसईई बारे हटेको दुविधा शीर्षकमा सम्पादकीय बनाएको छ। मर्यादित रूपमा परीक्षा सञ्चालन गर्न आवश्यक सबै न्यूनतम पूर्वाधारको व्यवस्थाका लागि समुदाय लगायत सबै पक्षको सहयोगी भावनालाई कुनै पक्षबाट पनि व्यवस्था गरिनुहुँदैन। सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, स्वास्थ्य सुरक्षा तथा अन्य महत्वपूर्ण विषयमा राष्ट्रिय परीक्षा बोर्ड लगायत अन्य सम्बद्ध निकायले कुनै कमी कमजोरीको आशंकालाई हटाउने गरी कार्य गर्नु पनि त्यत्तिकै जरूरी छ भन्दै गोर्खापत्र दैनिकमा सम्पादकीय छापिएको छ। यता राजधानी दैनिकमा प्रणाली बचाउनतिर लाग शीर्षकमा सम्पादकीय छापिएको छ। निर्वाचन कसरी सम्पन्न गर्ने र राज्य व्यवस्थालाई कसरी बचाउने भन्ने भन्दा पनि आफू र आफ्नो पार्टीको हैसियत रक्षा कसरी गर्ने भन्ने प्रश्नले ठाउँ पाएपछि निर्वाचनको विषयलाई लिएर यस्तो अवस्था सृजना भएको देखिएको साँचो हो। दलका आफ्ना दलीय स्वार्थ त्यागेर राष्ट्र र व्यवस्थाका लागि यदि सत्ताधारी दलहरूले सोचिदिने हो भने यो साँच्चीकै सर्वस्वीकार्य निर्णयमा पुग्न सक्ने थियो भन्दै राजधानी दैनिकमा सम्पादकीय छापिएको छ भने यता नागरिक दैनिकमा अस्वीकार्य अभिव्यक्ति शीर्षकमा सम्पादकीय छापिएको छ। लोकतन्त्रमा कुनै पनि विरोध शिष्ट हुनुपर्छ। सिके राउतको जनमत पार्टीले उनको विरोधमा लाठी प्रदर्शन गरेपछि यस्तो अभिव्यक्ति आएको हो। मन्त्रीमाथि आक्रमण गर्न खोज्नेहरू पनि कानूनको दृष्टिमा दोषी छन्। नागरिक दैनिकमा सम्पादकीय छापिएको छ।
यता अन्नपूर्ण पोस्टमा छोराछोरी बराबरी शीर्षकमा सम्पादकीय बनाइएको छ। नेपालको संविधानको धारा 18.5 लेखिएको छ, पैतृक सम्पत्तिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ। धारा 38 प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक बताउनेछन्। त्यही मुताबिक कानून बने संविधानमा यो बुदा उल्लेख भएको पनि 6 भयो, तर कार्यान्वयन भने फितलो भएकै कारण त्यसको प्रत्याभूति नागरिकले गर्न पाएनन्। अहिले सरकारले यो विषय सम्झाएको छ, कार्यान्वयन गर्न सम्बन्धित ठाउँमा पत्रचार गरेको छ। यसले परिवारमा समान सोचको विकास हुनुपर्छ भन्ने कुरालाई स्थापित गर्न मदत गरेको छ, तर यसको कार्यान्वयन गर्न अझै चेतना फैलाउन भने आवश्यक छ। अन्नपूर्णको सम्पादकीय हो। त्यस्तै कान्तिपुर दैनिकले ओमिक्रोन नियन्त्रणमा पालिकाहरूसँग अपेक्षा शीर्षक दिँदै सम्पादकीय बनाएको छ। कोरोनाको तेस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्ने काम प्रभावकारी नहुनुमा विभिन्न सरकारी निकायको कमजोरी त छँदैछ, त्यसमा पनि स्थानीय सरकारको बागडोर सम्हालेका नगर गाउँ कमिटीहरू अपेक्षित संवेदनशील नभइदिँदा यो समस्या अरू जटिल बनेको छ। पालिकाहरू सक्रिय होलान् भन्ने अपेक्षा किन पनि थियो भने कोरोनाको पहिलो र दोस्रो लहरमा उनीहरू सीमित स्रोत साधनका बावजूद महामारी रोकथामका लागि संघ तथा प्रदेशहरूले अवलम्बन गरेका नीति कार्यान्वयन गर्न निकै सक्रिय भएका थिए। तिनले नागरिक समुदायले महसुस हुने गरी काम गरेका थिए। ओमिक्रोन घर घरै पुगिसकेको अहिलेको अवस्थामा त्यस्ता संस्थागत अभ्यास पालिकाहरूले दोहोर्याउन ढिलो भइसकेको छ। कान्तिपुरले सम्पादकीयमा लेखेको छ भने कारोबार दैनिकले सरकारी उद्योगको आवश्यकता र औचित्य शीर्षक दिएर सम्पादकीय बनाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। हेलो सरकार नागरिक एप भएन शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। कोविड 19 संक्रमण बढ़ेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भनेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ। तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ। हेलो सरकारमा आएका गुनासा मध्ये सबैभन्दा बढ़ी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् गोर्खापत्र दैनिकले छापेको छ।
148 मुलुकसँग व्यापार, 24 मात्रै नाफा, कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा खबर बनाएको छ। मुलुकले व्यापार गर्ने 148 मुलुकमध्ये 24 मुलुकसँग मात्रै नाफा रहेको देखिएको छ। तीमध्ये 4 मुलुकसँग नाफा मात्र करोड़मा छ। 20 मुलुकसँगको नाफा व्यापार न्यूनमा रहेको भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ। विभागले चालू आर्थिक वर्षको 6 तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी नाफाको व्यापार कम्बोडिया, अल्जेरिया, डेनमार्क र न्यू क्यालिडोनियासँग भएको जनाएको छ। कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा यो खबर छापेको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका यिनै प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै यशोदा अधिकारी र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।